नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम 2083 सम्पन्न भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चलचित्र कर्मी, कलाकार र सञ्चार कर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि विश्वव्यापी रूपमा सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग पनि बढ्दो क्रममा रहेको छ। यस सन्दर्भमा आज हामी सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
जनहितका लागि रेडियो नेपाल।
चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम 2083 समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्धन तथा योगदानको कदर गर्दै विभिन्न चलचित्र कर्मी, कलाकार एवं सञ्चार कर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको सन्दर्भमा केन्द्रित रिपोर्ट अब हामी प्रस्तुत गर्छौँ।
नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी नयाँ चलचित्र ऐन छिट्टै आउने भएको छ। नयाँ ऐन समय सापेक्ष, व्यवहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्नेमा जोड दिइएको छ। चलचित्र विकास बोर्डद्वारा केही दिन अघि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमका वक्ताहरूले यस्तो बताउनु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने भन्दै नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याउन सक्ने भएकाले सबैले त्यसतर्फ सोच्नु पर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले अहिलेको बदलिदो परिवेश अनुरूपको नीति, कानून, सुविधा र सहुलियत सहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभयो। यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्ने भन्दै उहाँले यही क्षेत्रमा आत्मसम्मान सहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता ल्याएको उल्लेख गर्दै यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनु पर्छ भन्नेमा सचेत रहनुपर्ने पनि बताउनुभयो।
चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रूपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगर्ना गर्ने माध्यम हो। हिमाल, पहाड, तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन विश्व मञ्चमा चिनाउन सक्दछ। यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि हो। प्रविधिको विकासले चलचित्र उद्योगको स्तरोन्नतिमा ठुलो योगदान दिएको छ। डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता ल्याएको छ। यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनु पर्दछ भन्ने म सचेत रहनुपर्छ भन्ने ठान्दछु। अहिलेको बदलिदो परिवेश अनुरूपको नीति, कानुन, सुविधा र सहुलियत सहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइ दिन कुनै कसर बाँकी राख्न हुँदैन भन्ने म ठान्दछु। नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याएको छ। नेपालको आर्थिक विकासमा कुन ढङ्गले नेपाली चलचित्र उद्योगले अझै थप योगदान पुर्याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जानु जरुरी छ। यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरकारवालाहरूको योगदानको उचित कदर हुनु पर्दछ र यही क्षेत्रमा आत्मसम्मान सहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गराउन सक्नु पर्दछ। हाम्रो गाउँ ठाउँ पाखा पखेरा र कुना कन्दराका कथा व्यथालाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुन्छ भन्ने म ठान्दछु। यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तीभर नछोड्न चलचित्र कर्मीलाई सुझाव छ। चलचित्रका पर्दामा महिला बालबालिका दलित आदिवासी जनजाति मधेसी अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक संवेदनशील र यथार्थपरक रूपमा अटाउन भन्ने मेरो अपेक्षा छ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले कुनै पनि राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त समाजको मनोविज्ञानलाई उजागर र भविष्यको सम्भावित कल्पना पनि गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनु भयो। उहाँले कलाकारलाई सम्मान गर्नु भनेको व्यक्ति मात्र नभई समाजको सृजनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उल्लेख गर्नुभयो। चलचित्र क्षेत्रका समस्या चुनौती र अपेक्षा प्रति सरकार संवेदनशील रहेको बताउँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र कर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। नयाँ चलचित्र ऐन समय सापेक्ष व्यवहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्ने भन्दै मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रले अपेक्षा गरे अनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
चलचित्रलाई गहन अध्ययन गर्ने हो भनेदेखि गहन दृष्टिले चलचित्रलाई हेर्ने हो भनेदेखि यो त समाज हेर्ने एउटा सामूहिक र सामाजिक स्मृति जस्तो सपनाहरू जस्तो र एक किसिमले यो हामीले जिएको समयको दस्तावेज पनि हो कि जस्तो लाग्छ। कुनै देशलाई बुझ्नको लागि सामान्यतया इतिहास पढ्नु पर्छ भन्ने गरिन्छ, तर मलाई लाग्छ एउटा देशलाई साँच्चै बुझ्ने हो भनेदेखि त्यो देशका चलचित्रहरू नहेरिकन त्यसका सांस्कृतिक अवयवहरू त्यसका पहिचानहरू त्यसका साँचो तस्विरहरू देख्न सकिन्न जस्तो लाग्छ। वास्तवमा भन्ने हो भने चलचित्रले विभिन्न किसिमले त्यो सम्बन्धित राष्ट्रको आत्मा बोलिरहेको हुन्छ, त्यो समाजको एक किसिमको मनोदशा बोलिरहेको हुन्छ र त्यो देशको भविष्यको एक खाले कल्पना पनि चलचित्रले गरिरहेको हुन्छ जस्तो लाग्छ। हामीले धेरै भाषणहरू सुनेका छौँ, तर एउटा चलचित्रले हजारौँ भाषणहरूले व्यक्त गर्न नसकेको कुरा व्यक्त गर्छ जस्तो लाग्छ। त्यसैले कलाकारहरू मनोरञ्जन कर्मी मात्रै होइन, उहाँहरू त समाजका सांस्कृतिक दूत हुनुहुन्छ जस्तो लाग्छ, चेतनाको संवाहक पनि। त्यसै हिसाबले आज सम्मानित हुनुहुने, पुरस्कृत हुनुहुने र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण कलाकर्मीहरूमा त्यही तहको सम्मान व्यक्त गर्न चाहन्छु म। सरकारको काम भनेको कलाको लागि कुनै निर्देशन दिनु होइन, सृजनाको लागि अनुकूल वातावरण बनाउने त्यो ऐनको माध्यमबाट होस्, कुनै अर्को विधिको माध्यमबाट होस् अथवा अन्य कुनै सहयोगको माध्यमबाट होस्, त्यसको लागि सरकार दत्तचित्त छ। चलचित्र क्षेत्रका समस्याहरू चुनौतीहरू र अपेक्षाहरू प्रति हामी गम्भीर्यसहित बसेर छलफल गरेर त्यसका लागि काम गर्न तयार छौँ र फेरि पनि मैले भन्दै आएको छु नयाँ चलचित्र ऐन समय सापेक्ष बनाउन, व्यावहारिक बनाउन र चलचित्र क्षेत्रले चाहेको जस्तो यो ऐन चाहिएको सरकारलाई होइन चलचित्र क्षेत्रलाई हो, चलचित्र क्षेत्रलाई चाहिएको जस्तो बनाउनको लागि हामी कटिबद्ध छौँ, प्रतिबद्धता दोहोर्याउन चाहन्छु।
कार्यक्रममा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डीसीले चलचित्र कर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो। उहाँले अहिले बक्स अफिस मार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेको र मूल्याङ्कन गरिरहेको भन्दै पछिल्लो 2 वर्षमा 1 अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको बताउनुभयो। यसले अब संस्कृति सँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको पनि उहाँले उल्लेख गर्नुभयो। चलचित्र ऐन छिटै आउने र आगामी दिनमा नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त रहेको अध्यक्ष डीसीले बताउनु बताउनुभयो।
आवश्यक फेरबदल गर्नुपर्ने सम्पूर्ण चिजहरू राखी चाँडै नै यही बजेट अधिवेशन भित्रै त्यो ऐन हामीलाई आउनेछ, जसले गर्दा हामीले एउटा नीति नियमको गोरेटो प्राप्त गर्नेछौँ, जसमा थुप्रै चिज राख्न पर्नेछ। फरेन डाइरेक्ट इन्भेस्टमेन्ट छैन त्यसमा, विदेशबाट पैसा कसैले चलचित्रमा हाल्न चाह्यो भने हाल्न सक्दैन, चोर बाटोबाट हाल्नु पर्छ। विदेशमा हामी चलचित्र कमाउँछौँ, त्यहाँ कमाएको पैसा हामीले चोर बाटोबाट ल्याउनु पर्छ, मूल बाटो छैन। मूल बाटो खोल्नका लागि सबै स्टेक होल्डरले प्रयास गरेका छन्। सिनेमा हलको संख्या बढाउनै पर्नेछ, त्यसका लागि केही योजनाहरू गहन रूपमा छलफल गर्ने क्रममा छौँ र त्यो छलफल पश्चात पक्कै पनि नेपालमा हलको संख्या वृद्धि हुने गरी काम हुनेछ भन्ने हामीले ठानेका छौँ।
कार्यक्रममा चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मान 2083 अभिनेता मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगद राशि 3,75,000 रुपियाँ सहित अभिनेता श्रेष्ठलाई दोसल्ला उडाएर ताम्रपत्र सहित सम्मान गर्नुभयो। त्यस्तै उत्कृष्ट चलचित्रका रूपमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता निर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र एम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचालाई पुरस्कृत गरिएको थियो।
छ भने मूलको पानी या बहाव रूप रङ्ग मात्रा फेर्छ भने, या बहाव रूप रङ्ग मात्रा फेर्छ भने। गोरेटो होस् ठुलो सडक पैदल मार्ग कतै पनि, नयाँ चिरा परि जमिन बग्न पनि थाल्छ भने। सर्नु पर्छ अन्त्यतिर विपत्तिको सङ्केत जानी, कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने, कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी नेपालमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को प्रयोग तथा चुनौतीका सन्दर्भमा केन्द्रित रहेर सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ।
एआई को विषय छ यहाँको, विशेष गरेर एआई को टुल्सहरूलाई भन्नु पर्यो भने जस्तो के हुन सक्लान्?
एआई को विभिन्न प्रकारहरू छन्। अब हामीले विभिन्न किसिमको एआई टुल्सहरू पनि चलाइरहन्छौँ, कति टुल्सहरू चाहिँ हामीले थाहा नभइकन चलाइरहन्छौँ, कुनै टुल्सहरू चाहिँ अब बल्ल बल्ल हामीले सुनेर चलाइरहेको हुन्छौँ होइन। अब यसको प्रकारमा चाहिँ जस्तो क्याटेगोरिज हेर्नु पर्दा चाहिँ जस्तै एउटा न्यारो एआई भनेको सरल भाषामा बुझ्दा त्यो हुन्छ, जसमा हामीले अब जस्तै मोबाइलमा हामीले फेस अनलक गर्छौँ होइन, फिङ्गरप्रिन्टले मोबाइल अनलक हुन्छ, अब हामीले मोबाइललाई सिडी चलाउने अरू विभिन्न टुल्सहरू जुन चाहिँ अब ठुलो ठुलो कम्पनीले बनाइदिएको टुल्सहरू उनीहरूको टेक्नोलोजीमै इन्टिग्रेटेड भएर आएको हुन्छ होइन, चाहिँ अब हामीलाई थाहा भए नभए पनि चलाइरहने टुल्सहरू भएको चाहिँ अहिले अब विशेष गरी हामीले भर्खर भर्खर नेपालमा सुनेको र चलाउन थालेको चाहिँ जेनेरेटिभ एआई भन्ने टुलको क्याटेगोरी अन्तर पर्न आउँछ होइन। नेपालमा हेरे सुन्ने र धेरैले बल्ल एआई चाहिँ यस्तो रहेछ है भनेर सुनेको चाहिँ च्याट जिपिटीबाट छ होइन। च्याट जिपिटी अब गुगलको गुगल जेमिनी, माइक्रोसफ्टको कोपाइलटहरू, क्लाउडहरू, टुल्सहरू जसले चाहिँ हामीले दिएको इन्स्ट्रक्सन अनुसार लेख्न सक्छ, बोल्न सक्छ, नयाँ कुराहरू बनाइदिन सक्ने टुल्सहरू अन्तर्गत पर्न आउँछ भने चाहिँ अब बिस्तारै अब टेक्नोलोजी ग्रोथ भइरहँदा, टेक्नोलोजीमा सबै कुराहरू डिजिटल्ली भइरहँदाखेरि चाहिँ अब नेक्स्ट जेनेरेसन एआईमा चाहिँ हामी जाँदैछ, जहाँ चाहिँ हामीले अब एआई एजेन्ट अर एजेन्टिक एआईको बारेमा पनि कुरा गर्छ, जसमा चाहिँ अब जस्तै यो अगाडि मैले भनेको टुल्सहरूले चाहिँ हामीले केही कुराहरू दिएपछि उसले हामीलाई ब्याक टु नयाँ कन्टेन्ट दिने, नयाँ डेटा दिने, नयाँ हामीले अडाएको काम गर्ने हुन्छ भने चाहिँ अब एजेन्टिक एआईमा चाहिँ बिस्तारै अब हाम्रो बिहाफमा एआईले काम पनि गरिदिन सक्छ होइन। अब हामीलाई मिटिङ्सहरू बुक गर्नु पर्यो एआईले गरिदिने होइन, इमेल सेन्ड गर्नु पर्यो एआईले गरिदिने, सबै कुरा अटोमेसनमा लाने खालको केसेसहरू हुन्छ। यही किसिमको टुल्सहरू पनि विभिन्न डेभलप भइरहेको छ होइन। अब पहिला ठुलो ठुलो कम्पनीले बनाउने प्रडक्टमा अलरेडी इन्टिग्रेट भएको एआईहरू हामीले चलाइरहेको हुन्छौँ, अब हामीलाई सहायता चाहे अनुसार हामीले जेनेरेटिभ एआईको टुल्सहरू चलाइरहेको छौँ र अब आगामी दिनमा अटोमेसन्सहरू गर्दा अब विभिन्न अरू देशमा त धेरै अगाडि बढिसक्यो, नेपालमा बल्ल बल्ल सुरुवात भइरहेको छ विभिन्न ठुलो सानो अर्गन अर्गनाइजेसनहरूले गर्न थालेको छ। अब अटोमेसनमा जाँदाखेरि चाहिँ एआईको विभिन्न अर्को टुल्सहरू पनि छ।
हजुर, त्यसो भए नेपालको परिप्रेक्ष्यमा पनि नेपाललाई आवश्यकता छ एआईको?
एकदमै धेरै नै आवश्यकता छ। हामी जानुपर्ने चाहिँ अब नेपालमा पनि अब डिजिटल ट्रान्सफर्मेसनको कुराहरू गरिँदा सबै कुरा टेक्नोलोजी फोकस्ड भइरहँदाखेरि चाहिँ अब नेपाल जानुपर्ने अगाडि जानुपर्ने नेपालको लागि बाटो पनि चाहिँ अब एकदमै धेरै एआई ड्रिभन भएर चाहिँ जानु।
हजुर, कुन कुन क्षेत्रमा चाहिँ यसलाई प्रयोग गरेर बढी बेनिफिट लिन सकिन्छ त?
अब भयो भने त सबै फिल्डमा प्रयोग गर्न मिल्छ, किनकि यसको प्रयोग गर्न नमिल्ने ठाउँ नै छैन। सबै त प्रविधि भनेको सबैतिर प्रयोग गर्न मिल्छ भनेर है। अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि कस्तो कस्तो काममा युज भइरहेछ भन्ने केस हो। अब नेपालमा धेरै जस्तो चाहिँ इन्टरटेनमेन्ट सेक्टरमा एकदमै धेरै युज भइरहेछ मान्छेले, इन्टरटेनमेन्ट र एकाडेमिक सेक्टर भनौँ न, जहाँ चाहिँ लेख्न पर्ने कुरा, बनाउन पर्ने कुरा, इमेज बनाउनु पर्यो, भिडियो बनाउनु पर्यो, भोइस बनाउनु पर्यो, होइन टेक्स्ट बनाउनु पर्यो, यस्तो कुराहरूमा एकदमै धेरै जस्तो मिडियाले चलाइरहेको छ, रिसर्च अर्गनाइजेसनहरूले चलाइरहेको छ, एकदमै छ। अब जानुपर्ने पाटो यही पनि रह्यो। अब अलिकति इम्प्याक्टफुल सेक्टरमा जाँदाखेरि एजुकेसन, एग्रिकल्चर, हेल्थ जस्तो फिल्डहरूमा पनि अब कतिवटा ठाउँमा त राम्रोसँग हुन नै थालिसक्यो। आगामी दिनमा अझै राम्रोसँग अब त्यो नेपाल स्पेसिफिक टुल्सहरू पनि अझै धेरै डेभलप छ भनेर भन्न सकिन्छ। अब गभर्मेन्टको केसमा त अझै हुनुपर्ने भइ नै हाल्यो होइन, किनकि एआईले चाहिँ अब अहिले एआईको विभिन्न मैले टाइप्सहरू छ भनेर भनिदिँदाखेरि अब नेक्स्ट जेनेरेसन अफ एआईमा जाँदाखेरि हामी एकदम एजेन्टिक भएर जान्छौँ होइन, सबै कुरा अटोमेसन गरेर जाँदाखेरि चाहिँ अब गभर्मेन्टले गर्ने, मान्छेले गर्ने कामहरू पनि अब एआईले गरिदिन सक्ने भएर चाहिँ यो फिल्डमा पनि जान सकिन्छ। अनि अब पोलिटिक्समा पनि जान सकिन्छ, किनकि अब सबै कुराहरू अल्गोरिदमले डिसाइड गर्छ, पहिला जस्तै रहेन। अब धेरै जस्तो चाहिँ सोसियल मिडियामा धेरै मान्छेको प्रेजेन्स होइन, डिजिटल्ली मोबाइलमा सबैको प्रेजेन्स हुँदाखेरि चाहिँ यो कुराहरू एफेक्ट गर्न सकिन्छ। र विशेष गरी यस्तै हो, गर्न नसक पाटो नै छैन, सबैतिर गर्न सकिन्छ। अब राम्रो कुरालाई पनि गर्न सकिन्छ, नराम्रो कुरालाई पनि गर्न सकिन्छ एआईको प्रयोग भनेको होइन। अब हामीले फोकस गर्दा चाहिँ नेपालमा चाहिँ सबैसम्म राम्रो कुराहरूको लागि चाहिँ एआई प्रयोग गरेर हाम्रो प्रोडक्टिभिटी बुस्ट गर्ने, अझै नयाँ इनोभेसन्सहरू ल्याउने, अनि हामीले देखाइरहेको सोसाइटल प्रब्लम्सहरूलाई चाहिँ सल्भ गर्नलाई चाहिँ एआई प्रयोग गर्नलाई चाहिँ अब इन्करेज गर्नु पर्यो, र हामीले प्रयोग पनि त्यही हिसाबले गर्नु पर्यो।
हजुर, अब यो एआईको प्रयोग गर्नको लागि त अवश्य पनि स्किलको आवश्यकता पर्छ होइन, किनभने टेक्निकल विषय भयो, यसको लागि चाहिँ प्रविधि विज्ञहरू, प्रविधिमा अलिकति काम गरिरहेको प्रयोगकर्ता भयो भनेदेखि यसलाई चाहिँ सजिलैसँग आफूले प्रयोग गरेर बेनिफिट लिन सकिन्छ होइन त?
हजुर, त्यो भइ नै त्यो चाहिँ परि नै हाल्यो। अब किनकि अब यो एआई भन्ने बित्तिकै टेक्नोलोजी जोडेर आउने भयो, यसमा अब जोडेर आउँदाखेरि चाहिँ अब हाम्रो नेपालको कन्टेक्स्टमा बसेर हेर्दाखेरि चाहिँ अब हामीले टेक्नोलोजी भनेको चाहिँ अब धेरै सोसियल मिडियालाई बुझ्छौँ होइन, अब एआई भन्ने बित्तिकै आजभोलि मान्छेले च्याटजिपिटीलाई मात्रै बुझ्छ, तर विभिन्न प्रकार छ टेक्नोलोजीमा पनि एकदम इनडेप्थ अब कुराहरू छ। त्यो गर्दाखेरि चाहिँ सकेसम्म अब टेक्निकल कुरा हो भनेर छोड्नु भएन होइन, हामीले पनि सिक्दै जानु पर्यो। अब चलाउनलाई त्यति गाह्रो कुराहरू छैन, एकदमै सिम्पल हो, बेसिक। अब हामीले मोबाइल चलाउन आउँछ भने हामीलाई सबै कुरा गर्न आउँछ भन्ने अन्डरस्ट्यान्डिङमा चाहिँ अगाडि बढ्नु पर्ने हुन्छ।
जस्तो यसमा पनि सकारात्मक पनि छ, नकारात्मक पनि होला, के छ चुनौती के छ त्यसको?
गलत पक्षको बारेमा कुरा गर्दा जस्तै अब मान्छेहरूले जस्तै अब एआई युज गरेर आजभरि अब स्पेसली यो मैले जेनेरेटिभ एआई भन्ने कुरा गरिरहँदाखेरि चाहिँ यसबाट मान्छेले भिडियो फोटोहरू बनाइरहँदाखेरि चाहिँ अब एकदमै धेरै अब भिडियोको केसमा नक्कली भिडियोहरू एकदमै धेरै बन्ने होइन, टेक्नोलोजिकल भाषामा चाहिँ त्यसलाई डिप फेक भनेर भनिन्छ होइन। सो मान्छेले नक्कली भिडियोहरू बनाएर मान्छेलाई एकदम हार्मफुल कन्टेन्ट गर्ने, स्पेसली महिलालाई टार्गेट गरेर कुराहरू एकदमै धेरै छ। गलत सूचनाहरू एकदमै छिटो फैलिरहेको छ, किनकि सूचना बनाउन सजिलो भयो आजभोलि, र डिसेमिनेट गर्न पनि सजिलो भयो सोसियल मिडियाले गर्दा। त्यो एउटा एकदमै धेरै राखेको छ। अब डेटा प्राइभेसीको कुरा पनि एकदमै धेरै छ। अब यो हामीले सबै कुरालाई यो टेक्नोलोजी अब अनलाइनमा राखे एआईमा दिँदाखेरि चाहिँ अब हाम्रो प्राइभेसीवाला कुराहरू एकदमै आएको छ। अनि सँगसँगै गएर अब यो एआई भन्ने कुरा अब अघि नै मैले सुरुमा भने जस्तै अब यो अब टेक्नोलोजीहरू चाहिँ कस्तो भन्छ कि धेरै मिलियन्स अफ मिलियन्स डेटामा चाहिँ ट्रेन भएको हुन्छ कि। अब अनलाइनमा भएको डेटाहरू हामीले राखेको सबै कुरा उनीहरूको एक्सेस भएको डेटामा ट्रेन भएको हुन्छ। अब तर यही कुरा चाहिँ नेपालमा लागू गर्दा नेपालको विभिन्न डेटाहरूमा ट्रेन नभएको हुनसक्छ, किनकि हाम्रो अब अनलाइन प्रेजेन्स हुन थालेकै धेरै भएको छैन। त्यही भएर चाहिँ अलिकति बायस पनि छ, अलिकति एआईको एआई बायस पनि हुनसक्छ नेपालको, स्पेसली भित्री कन्टेक्स्टमा गएर हेऱ्यो भने चाहिँ। अब अनि सँगसँगै अब आजभोलि धेरै आउँछ, सबैले हामीले भन्छ पनि जिस्केर होइन, एआईले चाहिँ हाम्रो जागिर खाइदिन्छ भनेर, त्यो पनि केही रूपमा एकदम सही हो होइन। अब टेक्नोलोजीमै काम गर्ने मान्छेहरूको जागिर पनि धेरै यसले खान्छ भनेर एकदमै धेरै भन्छ। अब एडमिनिस्ट्रेटिभ जबहरू मैले अघि नै भनेको हुँदाखेरि सबै कुरा अटोमेट गर्न मिल्छ भनेर हुँदाखेरि अब मान्छेको काम नै भएन नि त त्यहाँ. सो त्यस्तो जागिरहरू पनि जानेछ. यो चाहिँ अब एआईको भनिन्छ नि वाट क्यान गो रङ भन्ने केसमा हामीले हेर्न सक्छ र यो कुरालाई सुधार्दै जान पनि सकिन्छ. होइन अब राम्रो कुरालाई प्रयोग गर्न थालिसकेपछि मान्छेले यो नचाहिने कुरा नराम्रो कुरालाई प्रयोग गरेको कुराहरू चाहिँ अलिकति घट्दै पनि जान सकिन्छ र हामीले फोकस पनि यसरी नै जानु पर्यो. यो नराम्रो भइरहेको कुरालाई चाहिँ कसरी सुधार्दै जाने भनेर पनि हेर्न सक्छ.
उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रविधि विज्ञ निकेश बलामी.
सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ. तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ. नमस्कार.